जलवायु परिवर्तनको बढ्दो प्रभाव अनुकूलनका लागि हाम्रो साझेदारी
हामी सुनाउँदैछौँ अनुकूलनका कथा
कार्यक्रम जलवायु परिवर्तन अनुकूलन
नमस्ते कार्यक्रम जलवायु परिवर्तन अनुकूलनमा यहाँलाई स्वागत छ जलवायु परिवर्तन अनुकूलनको यो अन्तिम भागमा आज म पिताम्बर सिग्देल उपस्थित भएको छु आज जलवायु परिवर्तन अनुकूलन संवादमा हुनुहुन्छ जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव डाक्टर विश्वनाथ ओली नेपाल जलवायु परिवर्तनको असरबाट मुक्त छैन त्यति मात्र होइन विश्वमै जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको देशको सूचीमा समेत नेपालको नाम अगाडि छ त्यसो त नेपाल आफैले विश्वव्यापी उष्णीकरणका लागि हरित गृह ग्यास उत्सर्जन गरेको छैन तर पनि यसको असर र प्रभाव भने भोग्नु परेको छ खास गरी औद्योगिकरण भइसकेका र भइरहेका विश्वका ठूला र विकसित देशहरू नै यसका प्रमुख दोषी हुन् त्यसैले ती देशहरूले नेपाल जस्तै अतिकम विकसित देशलाई जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तथा अनुकूलनका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्दछ यी र यस्तै मुद्दा र माग विश्व समुदाय समक्ष नेपालले समेत राखिसकेको छ आज हामी जलवायु परिवर्तन त्यसको असर र नेपाल सरकारका प्रयासबारे कुराकानी गर्नेछौँ कार्यक्रममा स्वागत गरौँ जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव डाक्टर विश्वनाथ ओली राई स्वागत छ यहाँलाई जलवायु परिवर्तनका असरहरू कहाँ र कसरी देखिएका छन् नेपालको सन्दर्भमा
नेपाल विश्वको जलवायु परिवर्तन जोखिमको झन्डै चौथो मुलुकमा चित्रित रहेको छ कुल हरित गृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे तापनि यसको चपेटाबाट नेपाल गुज्रिरहेको अवस्था छ र जलवायु परिवर्तनको असर र प्रभावको कुरा गर्ने हो भने यसले विभिन्न क्षेत्रहरूमा असर गरिरहेको विभिन्न अध्ययनहरूले देखाएको छ खास गरेर कृषि खाद्यान्न जलस्रोत जुन हाम्रो आर्थिक स्रोतको प्रमुख आधार रहेको पर्यटन वन जैविक विविधता मानव स्वास्थ्य लगायतका पूर्वाधार होइन जलस्रोत सबै क्षेत्रमा यसले असर पुर्याइरहेको अध्ययनहरूले देखाएको छ सन् 2013 नेपालमा भएको एउटा अध्ययनले यो जलवायु परिवर्तनको असरका कारणले नेपालको कुल गार्हस्थ उत्पादनमा झन्नै 2-3% चाहिँ लस भइरहेको छ भन्ने पनि अध्ययनले देखाएको छ त्यसो भावनाले सबैतिर असर परिरहेको विभिन्न अध्ययनहरूले देखाउँछन्
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र त्यो अनुकूलित हुनको निम्ति चाहिँ नेपाल सरकारको प्रयासहरू के भइरहेका छन्
तिनवटा हिसाबले म राख्न चाहन्छु खास गरेर जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनको क्षेत्रमा नीतिगत पाटोमा हेर्नुपर्ने हुन्छ संस्थागत पाटोमा हेर्नुपर्ने हुन्छ त्यसपछि कार्यान्वयन तहमा भएका कार्यक्रमहरूको समीक्षा गर्न जरुरी हुन्छ नीतिगत पाटोमा हेर्ने भने जुन जलवायु परिवर्तन नीति 2067 आयो त्यसले जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण दुवै विषयलाई सम्बोधन गर्ने भनेर उल्लेख गरिएको छ विभिन्न 7 नीतिमध्येमा त्यस्तै त्यो नीतिमा टेकेर केही रणनीतिहरू पनि तयार छन् ती रणनीतिहरूले पनि त्यही विषयलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ 2067 तयार भएको राष्ट्रिय अनुकूलन कार्ययोजना जसलाई हामी नापा भनेर बुझ्छौँ छोटकरीमा त्यसले पनि यो जलवायु परिवर्तनको असरको तत्काल सम्बोधनका लागि अनुकूलनका कार्यक्रमहरू के हुनसक्छ भन्ने हिसाबले पहिचान गरेको अवस्था छ विभिन्न 6 यो विषयगत क्षेत्रहरूमा त्यसै गरी यो स्थानीय तहमा अनुकूलनको ढाँचा पनि नेपाल सरकारले तयार गरेको छ यी केही नीतिगत विषयहरू भए संस्थागत पाटोमा हेर्ने हो भने जनसङ्ख्या वातावरण मन्त्रालय नेपाल सरकारको कार्य विभाजन नियमावली अनुसार जिम्मेवार मन्त्रालय नै भयो र यो विषय एउटा बहुआयामिक अन्तर्क्षेत्रगत विषय भए हुनाले यसलाई समन्वय सहजीकरण गर्न सम्माननीय प्रधानमन्त्रीज्यूकै अध्यक्षतामा जलवायु परिवर्तन परिषद भन्ने गठन भएको अवस्था छ त्यसमा सरकारी निकाय अलावा बाहिरका विज्ञ महानुभावहरू 8 को प्रतिनिधित्व रहेको अवस्था पनि छ त्यस्तै अर्को एउटा बहुसरकारवाला जलवायु परिवर्तन परिषद भन्ने मन्त्रालयको सचिवको अध्यक्षतामा त्यो एउटा संरचना पनि क्रियाशील छ त्यस्तै स्थानीय तहमा पनि जिल्ला तत्कालीन जिल्ला विकास समितिमा पनि यो जलवायु परिवर्तन जिल्ला जलवायु परिवर्तन समन्वय समिति भन्ने त्यो पनि क्रियाशील रहेको अवस्था थियो अब कार्यक्रमगत तहमा भन्नुपर्दाखेरि हामीले नेपालको यो सार्वजनिक स्रोत र अन्तर्राष्ट्रिय स्रोत दुवैको परिचालन गरेर यो क्षेत्रमा जलवायु परिवर्तनको अनुकूलनका क्षेत्रमा हाम्रो राष्ट्रिय अनुकूलन कार्ययोजना 2067 जुन तयार भएको थियो त्यसले पहिचान गरेका कार्यक्रमहरूलाई कार्यान्वयन गर्ने दिशामा केही कार्यक्रमहरू परियोजनाहरू सञ्चालनमा ल्याएका छौँ। हामीले जुनसुकै विषयमा रोगको विषयमा भन्नुहोस् प्रदूषणको विषयमा भन्नुहोस् रोकथाम र नियन्त्रण भन्छौँ नि प्रिभेन्टिभ र क्युरेटिभ मेजर भन्छौँ नि त्यस्तै मिटिगेसनलाई प्रिभेन्टिभ हिसाबले बुझ्नुपर्ने हुन्छ अनुकूलनलाई चाहिँ क्युरेटिभ हिसाबले भइसकेपछि त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने हिसाबले अनुकूलनका कार्यक्रमहरू हामी अगाडि बढाउँछौँ। जुन राष्ट्रिय अनुकूलन कार्ययोजना 2067 बनाइयो त्यसले विभिन्न यो अनुकूलनका पहिचानका क्षेत्रहरू निर्धारण गरेको छ त्यसको आधारमा हामीले एउटा कार्यक्रम दस्तावेज तयार गऱ्यौँ र नेपालको यो जलवायुजन्य जोखिमको मापन गरेर सबभन्दा बढी जलवायु जोखिममा परेका समुदायहरू तत्कालीन मध्य र सुदूरपश्चिमका 14 जिल्लाहरूमा 100 त्यतिखेरको स्थानीय निकायमा स्थानीय यो अनुकूलनका कार्यक्रमहरू सञ्चालन गर्ने भनेर यो कार्यक्रम चाहिँ प्रस्ताव गरिएको हो। अहिले चाहिँ यो प्रदेश नम्बर 5, 6, 7 14 यो कार्यक्रमको पहिलो फेज सञ्चालनमा थियो। गएको असार मसान्तबाट यसको पहिलो फेज सकिएको अवस्था हो। यसको मुख्य उद्देश्य भनेको जलवायुजन्य जोखिममा परेका समुदायहरूलाई अनुकूलनका कार्यक्रम मार्फत सपोर्ट गर्ने भन्ने हिसाबले यो कार्यक्रम सञ्चालन गरियो। यसमा चाहिँ विभिन्न यो क्रस सेक्टरल इस्यु भएको हुनाले अब कृषि खाद्यान्नदेखि लिएर वन जैविकतादेखि लिएर पूर्वाधारदेखि लिएर यस्ता कार्यक्रमहरूमा यसले सहयोग गरिरहेको अवस्था छ।
अब यहाँले अघि पनि भन्नुभयो यो क्रस सेक्टरल इस्युजहरू भयो सबै धेरै मन्त्रालयसँग पनि सम्बन्धित विषय भयो। अब यसो भनिरहँदा नेपाल सरकारको प्राथमिकतामा यति बेला जलवायु परिवर्तन चाहिँ परेको हो त?
यसलाई दुई हिसाबले बुझ्नुपर्छ जस्तो लाग्छ। नेपालको तत्कालीन प्राथमिकता अहिलेको एकदम प्रेसिङ हाम्रो डिमान्ड भनेको विकासलाई कसरी अघि बढाउने भन्नेमै छ होइन। किनभने नेपाल सरकारले सन् 2022 अल्प विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तर उन्नति हुने भन्ने एउटा लक्ष्य लिएर हिँडिरहेको अवस्थामा पूर्वाधार विकासमा राष्ट्रको प्राथमिकता परेको निश्चय नै हो। तर पनि जलवायु परिवर्तन मैत्री र वातावरण मैत्री विकासलाई जोड नदिकन खालि विकास प्रयासहरूलाई अघि बढाउने हिसाबले हामी अघि बढ्यौँ भने त्यसले निम्त्याउने जोखिमको जुन कस्ट हुन्छ त्यो निकै महँगो पर्न जान्छ जस्तो मलाई लाग्छ। त्यसो भावनाले नेपाल सरकारका नीति कार्यक्रमहरूमा जलवायु परिवर्तनको विषयलाई पनि अहिले प्राथमिकतामा राखिएको अवस्था छ। विश्वव्यापी रूपमा अहिले हेर्नुभयो भने पनि यो विकसित औद्योगिक मुलुकहरूको हाई लेभल जुन बैठकहरू हुन्छ त्यसमा पनि आर्थिक विषयका अलावा अहिले जलवायु परिवर्तनको विषयले प्राथमिकता पाएको अवस्था पनि छ। अहिले नेपालको चालु 14 त्रिवर्षीय योजनामा हेर्नुभयो भने पनि यो अन्तर विषयगत क्षेत्रमा विपद व्यवस्थापन वातावरण र जलवायु परिवर्तन भनेर राखिया छ। त्यसमा जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिया छ। त्यसै गरी यो नेपालको जुन राष्ट्रिय बजेट बनाउने क्रममा जलवायु परिवर्तनको विषयलाई नै एउटा बजेट शीर्षक राखिया छ। जलवायु परिवर्तन क्षेत्रमा कति बजेट छुट्याइएको हुन्छ भन्ने हिसाबले पनि राखिएको अवस्था छ। त्यसै गरी अब संस्थागत संरचनामा अघि मैले निवेदन गरेँ सामान्य प्रधानमन्त्रीको अध्यक्षतामा एउटा चाहिँ उच्च स्तरीय परिषद पनि अब गठन भएको अवस्था छ। प्राथमिकतामा छ तर विकास प्रयासलाई अघि बढाउँदाखेरि यो क्षेत्र अलिकति ओझेलमा परेको हो कि भन्ने पनि एउटा आम भनौँ न बुझाइ छ। अर्को विषय भनेको यसमा हुने लगानी जलवायु परिवर्तनको अनुकूलनको क्षेत्रमा हुने लगानी र विकास प्रयासमा हुने लगानीका बिचमा जुन भिन्नता हामीले छुट्याउनु पर्थ्यो नि त्यो भिन्नता छुट्याउनलाई पनि अलिकति हामीलाई अप्ठ्यारो भएको अवस्था छ कि विश्वव्यापी रूपमा नेपालकै पनि जस्तो अब डेभलपमेन्ट फिनान्स भनेको के हो क्लाइमेट फिनान्स भनेको के हो त कसरी त्यसको डेलिनेसन हुन्छ भन्ने विषय पनि अलिकति यो अप्ठ्यारो विषय छ। क्लाइमेट फाइनेन्स भने पनि हामीले तिनै क्षेत्रहरूमा सानातिना सिँचाइ कुलो होइन यी पूर्वाधार सानातिनामा खर्च गरिरहेको हुन्छौँ कृषिलाई सपोर्ट गर्ने हिसाबले। अब डेभलपमेन्ट फाइनेन्स भने पनि हामीले तिनै क्षेत्रमा खर्च गरिरहेको हुन्छौँ भने चाहिँ यो अलिकति यो बुझाइमा पनि थोरै समस्या छ जस्तो मलाई लाग्छ।
यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम जलवायु परिवर्तन अनुकूलन। हामीसँग आज कुराकानीमा हुनुहुन्छ जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव डाक्टर विश्वनाथ ओली। विश्व समुदाय समक्ष पनि नेपालले आफ्ना समस्याहरू त्यसै गरी जलवायु परिवर्तनका असरहरूबारे विभिन्न समयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा ध्यान आकर्षण गराउँदै आएको छ, उनीहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुभएको छ?
नेपाल यो जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र भएदेखि हरेक पक्ष राष्ट्रको सम्मेलनमा नेपालले उपस्थिति जनाइरहेको अवस्था हो अहिलेसम्मको, र नेपालले यो क्षेत्रमा गरेका प्रयासहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अनुभव साटासाट गर्ने हिसाबले पनि विभिन्न फोरमहरूमा हामीले प्रस्तुति मार्फत दिइरहेको अवस्था छ। जलवायु जन्य जोखिममा परेको मुलुकले गरेको अनुकूलनका प्रयासहरू अन्तर्राष्ट्रिय समुदायमा राम्रै स्थान पाउन सफल भएको अवस्था पनि छ।
अहिले भर्खरै मात्रै जलवायु परिवर्तन सम्बन्धी सम्झौता पेरिस सम्झौताबाट अमेरिकाले बाहिरिने निर्णय गरेको छ, यसबाट हामी जस्तो गरिब देशहरू अति कम विकसित देशहरूलाई चाहिँ कस्तो असर पर्छ?
हजुर, यो पेरिस सम्झौतामा नेपाल पनि पक्ष राष्ट्र भएको अवस्था छ। यसमा अमेरिका जस्तो ग्रिन हाउस ग्यास एमिसन को कन्ट्रिब्युटरको हिसाबले दोस्रो मुलुक हो अमेरिका, चाइना पहिलो मुलुक हो, जसले चाहिँ कुल हरित गृह ग्यास उत्सर्जनको 20% जति योगदान गर्छ, अमेरिकाले 17% जस्तो गर्छ। 17% योगदान गर्ने मुलुक पेरिस सम्झौताबाट बाहिरिनु निश्चय पनि राम्रो विषय होइन, तर पनि यसले नेपाललाई के असर पर्छ भन्ने हिसाबले भन्दाखेरि नेपाल र अमेरिकाको जलवायु परिवर्तनको क्षेत्रमा अहिलेसम्म द्विपक्षीय सहयोगको अवस्था भइसकेको छैन। त्यसो भए हुनाले अब द्विपक्षीय सहयोग हामीसँग छैन, जुन बहुपक्षीय सहयोग नेपालले प्राप्त गर्ने हिसाबले पेरिस सम्झौतामा उल्लेख गरिएको सन् 2020 $100 अरब विकसित मुलुकले अल्प विकसित विकासोन्मुख मुलुकलाई उपलब्ध गराउने भन्ने जुन त्यो सम्झौताको एउटा मुख्य प्रावधान पनि हो। भर्खरै सम्पन्न यो औद्योगिक मुलुकहरूको बैठकमा पनि अमेरिका बाहेकका अन्य विकसित मुलुकहरूले पेरिस सम्झौतालाई कार्यान्वयन गर्ने प्रभावकारी ढङ्गले भन्ने हिसाबले लागेको हुनाले अमेरिका यो सम्झौताबाट बाहिरिँदाखेरि यो जलवायु परिवर्तनसँग सम्बन्धित सहयोगको क्षेत्रमा त्यति उल्लेख्य असर पर्दैन कि भन्ने मेरो व्यक्तिगत बुझाइ छ। त्यस्तै अमेरिका पक्ष राष्ट्र नभएका अन्य महासन्धिहरू पनि छन्, ती महासन्धिहरू कार्यान्वयनमा छन्, प्रभावकारी ढङ्गले कार्यान्वयन भइरहेछन्। ती महासन्धिका प्रावधानहरूलाई कार्यान्वयन गर्नका लागि वैदेशिक सहयोगहरू हाम्रा जस्ता गरिब मुलुकहरूमा परिचालन भइरहेको अवस्था पनि छ। त्यसो भए हुनाले यसले तत्कालको लागि नेपाललाई त्यति असर पर्ने जस्तो मैले देख्दिनँ। औपचारिक रूपमा अमेरिकाले फिर्ता हुने भने पनि पेरिस सम्झौताको हामीले डकुमेन्ट हेऱ्यौँ भने त्यसबाट औपचारिक रूपमा निक्लिन कम्तीमा 3 वर्ष लाग्छ।
जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्दै अनुकूलित वातावरण निर्माणका लागि अब नेपालले के गर्नुपर्ने देख्नुहुन्छ? अबको बाटो के होला हाम्रो?
हजुर, हामीले अहिले जति पनि यो जलवायु परिवर्तन अनुकूलनको क्षेत्रमा काम गरिरहेछौँ त्यसलाई मध्यकालीन र दीर्घकालीन अनुकूलनका कार्यक्रमहरू कसरी प्रस्ताव गर्न सकिन्छ भनेर राष्ट्रिय अनुकूलन योजना निर्माणको क्रममा हामी छौँ।
हजुर,
त्यो क्रममा चाहिँ केही आधारभूत दस्तावेजहरू हामीले तयार गरिसकेको अवस्था छ, र जुन मध्यकालीन र दीर्घकालीन प्राथमिकता कार्यहरू के हुनसक्छन् त्यो प्राथमिक कार्यहरू छुट्याइसकेपछि त्यसलाई प्राथमिकरण गराएर हामीले सञ्चालन गर्नुपर्ने अनुकूलनका कार्यक्रमहरूलाई अगाडि बढाउनको लागि त्यो दस्तावेज तयार गर्ने क्रममा हामी छौँ। एउटा अर्को कुरा, नेपालको तथ्याङ्कको कमी रहेको अवस्था छ, खास गरेर अनुसन्धान र विकासको क्षेत्रमा। अल्पकालीन अध्ययन सर्वेक्षणको आधारमा हामीले आफ्नो धारणा यो क्षेत्रमा बनाइरहेको अवस्था छ, त्यसो भए हुनाले यो अनुसन्धान र विकासमा पनि हामीले ध्यान दिनुपर्ने अवस्था छ। अर्को भनेको अहिले स्थानीय तह राज्यको पुनर्संरचना सँगसँगै विभिन्न स्थानीय तहमा 6 प्रदेशको विभिन्न स्थानीय तहमा निर्वाचन मार्फत निर्वाचित पदाधिकारीहरू आइसक्नु भएको अवस्था छ। स्थानीय तहदेखि नै केन्द्रसम्म जलवायु परिवर्तनका विषयलाई कसरी मूल प्रभावीकरण गरेर लान सकिन्छ भन्ने हिसाबले पनि त्यो दिशामा सोच्नुपर्ने आवश्यकता छ। सँगसँगै स्थानीय तहमा आउनुभएका निर्वाचित पदाधिकारीहरूलाई यो विषयमा जानकारी गराउने, उहाँहरूलाई क्षमता विकासका कार्यक्रमहरूमा सहभागी गराउने, हरेक स्थानीय तहका जलवायुजन्य जोखिमका आधारमा जलवायु अनुकूलनका कार्यक्रमहरू प्रस्ताव गर्ने, अनि त्यो प्रस्तावित कार्यक्रमहरूमा प्राथमिकताका आधारमा लगानी गर्नुपर्ने आवश्यकता मैले देखेको छु। समग्रमा यो जलवायु परिवर्तनको अनुकूलनका कार्यक्रमहरूलाई आफ्नो सेक्टरमा यो क्षेत्र समेटिन्छ त्यो क्षेत्रमा मूल प्रभावीकरण गर्दै लानुपर्ने आवश्यकता मैले देखेको छु।
श्रोता यसै कुराकानीसँगै जलवायु परिवर्तनबाट परिरहेका पर्न सक्ने जोखिमहरूको सामना गर्न सहयोग गर्ने रेडियो कार्यक्रमको यो प्रयास आजबाट सकिएको छ। कार्यक्रम जलवायु परिवर्तन अनुकूलनबाट पिताम्बर सिग्देलसँगै म मनुका कुँवर विदा हुन्छु। नमस्ते।